نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربي اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي ربي زدنا علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة صاد آيات نمبر 29 سے ہم کریں گے 88 تک ہم نے اس سے پہلے سورة صاد میں کچھ پیغمبروں کا ذکر سنا ہے اور ہم نے قیامت کے اوپر اللہ تعالیٰ کی طرف سے جو دلائل دیے گئے ہیں ان کو سنا ہے اور یہ اس قدر زبردست دلائل ہیں جب یہ ہمیں بتا دیا گیا کہ اللہ تعالیٰ ایمان والوں کو اور فسادی لوگوں کو متقین کو اور فجار کو برابر نہیں کرے گا تو یہ اس بات کی دلیل ہے کہ ایک دن ضرور آئے گا جب ان کا فیصلہ ہوگا جب ان کے الگ الگ انجام ہوں گے تاکہ پتہ چل جائے کہ کون تھا جس کو اللہ تعالیٰ نے اپریشیٹ کیا جو کہ دنیا کے اندر رہ کر صحیح راستے پر چلتا رہا اور کون تھا جو رونگ تھا اس کا فیصلہ ضرور ہونا ہے اگر اس کا فیصلہ نہیں ہوتا تو اس کا مطلب یہ سارا نظام بیکار ہے بے مقصد ہے اور اللہ تعالیٰ نے قرآن میں فرما دیا کہ وہ بے مقصد کام نہیں کرتا یہ زمین و آسمان اس نے بے مقصد نہیں بنانے یہ بہت بڑی دلیل ہے اس بات کی کہ قیامت ضرور آئے گی ٹھیک ہے ورنہ یہ سب پھر فضول کھیل تماشا ہو جائے گا اگر وہ قیامت نہیں آتی تو اس کے بعد اللہ تعالیٰ نے ہمیں یہاں پہ آیت نمبر 29 میں اس کتاب کے بارے میں بتایا کہ یہ قرآن اللہ تعالیٰ نے کس مقصد کے لیے اتارا ہے کتاب انزلناہ الیک یہ ایک کتاب ہے جو ہم نے نازل کی آپ کی طرف یہ کیسی کتاب ہے یہ بہت مبارک کتاب ہے بہت برکتوں والی کتاب ہے دیکھیں ہم ایک دوسرے کو بھی مبارکباد دیتے ہیں مبارک کا لفظ بھی بہت یوز کرتے ہیں برکت کا بھی ہمیں پتہ ہے لیکن کیا چیز ہوتی ہے یہ کتاب مبارک ہونے کا مطلب کیا ہے یعنی جس میں خیر کثیر ہو ایسی چیز جو بہت زیادہ خیر لانے والی ہو جو یعنی ایک ہوتی ہے نا چیز کی کوانٹیٹی اور ایک ہوتی ہے اس کی خیر یہ جو خیر ہوتی ہے یہ ایک ڈفرینٹ چیز ہوتی ہے ضروری نہیں کسی چیز کی کوانٹیٹی بہت زیادہ ہو تو ہی اس کے اندر خیر ہوگی بعض دفعہ تھوڑی چیز میں بھی جب ہم کہتے ہیں برکت ہو گئی تو اس کا مطلب ہے کہ اس کے اندر سے بہت ساری خیر نکل آئی یعنی یہاں پہ کہنے کا مقصد ہے کہ یہ کتاب ہے جس میں اتنی خیر ہے اتنی برکت ہے یعنی کسی چیز کی خیر کا بڑھ جانا یہ ہوتا ہے برکت جب ہم کسی کو دعا بھی دے رہے ہوتے ہیں نا برکہ کیا ہے کسی کی چیز کی خیر میں اضافہ ہو جانا اب جیسے زندگی میں کسی کی برکت ہو گئی تو کیا مطلب ہے یعنی اس کو اگر 40 سال کی بھی زندگی دی اللہ تعالیٰ نے تو اس میں اتنی برکت تھی یعنی اتنی خیر تھی اس نے اتنے خیر کے کام اس میں ہی کر لیے کہ لوگ 100-100 سال جی کے بھی نہیں کرتے تھوڑا سا کھانا تھا اس میں اتنی خیر ہو گئی کہ جو کھانا دو لوگوں نے کھانا تھا وہ 4 نے کھا لیا ٹھیک ہے اسی طرح یہ کتاب مبارک ہے اس میں جو خیر ہے وہ اتنی زیادہ ہے اتنی زیادہ ہے جو اس کے ساتھ جڑتا جاتا ہے وہ محسوس کرتا ہے کہ یہ خیر کثیر اپنے اندر رکھتی ہے یعنی اس کی جو برکت ہے یا اس میں سے جو ملنے والی خیر ہے وہ زندگی کے ہر پہلو میں آپ کو نظر آنے لگتی ہے چاہے آپ کا وقت ہو چاہے آپ کی سوچ ہو چاہے آپ کی زندگی کا رخ ہو چاہے آپ کے معاملات ہوں چاہے آپ کے اعمال ہوں سب میں خیر بڑھ جاتی ہے سب میں خیر بڑھ جاتی تو اس لیے اس کتاب کو کہا گیا کہ یہ بہت برکتوں والی کتاب ہے یہ ہم نے ایسی کتاب نازل فرمائی ہے جس سے لوگوں کو خیر ہی خیر ملے گی یاد رکھیے گا اس میں سوائے خیر کے کچھ ہے ہی نہیں کوئی یہ نہیں کہہ سکتا کہ جی میں قرآن سے جڑا ہوں مجھے یہ نقصان ہو گیا لوگ اللہ تعالیٰ معاف کرے ہماری لوگوں کو بھی کہ کچھ لوگ کہتے ہیں جی وہ قرآن پڑھنے لگے طلاقیں ہونے شروع ہو گئے ان کے گھر میں یہ تو درست بات نہیں ہے دیکھیں جو خیر ہے نا, خیر مبارک برکت ہے نا, اس کا مطلب ہے خیر کثیر. اس کا کہ یہ بھی ایک شیطان کا انسان کے لیے بہت بڑا یعنی ایک وسوسہ ہے جو شیطان ڈالتا ہے کہ یہ اس میں کی طرف آ گئے تمہارے پاس وقت نہیں رہے گا, اس کی طرف آ گئے تو گھر میں جھگڑے ہو گئے, اس کی طرف آ گئے تو ایسا ہوگا. ایسا نہیں ہے, یہ تو خیر کثیر ہے. جس کو اللہ تعالیٰ فرما دے یہ خیر کثیر ہے, وہ سوچیں کہ وہ کیا ہوگی وہ چیز. آج تک دیکھیں آپ جہاں جہاں اس کتاب کا تعلق رہا وہ چیز بابرکت بن گئی. اس چیز کے مقام اور مرتبے کہاں تک پہنچ گئے کہ دیکھیں جس جگہ پہ اتری وہ مکہ المکرمہ ہے, وہ ہے ہی عزت والی جگہ. جس رات میں گزری اتری وہ ہے لیلۃ القدر, اس کو ہے قدر و منزلت والی رات. جس نبی پہ اتری وہ سارے نبیوں کے سردار کہلائے گئے. جس امت کے لیے اتری وہ ساری امتوں میں بہترین امت کہلائی گئی. پھر جو فرشتہ لے کر آیا وہ تمام فرشتوں کا سردار تھا. دیکھ لیں آپ جدھر جدھر یہ جڑ رہی ہے نا, جدھر جدھر اس کا تعلق ہو رہا ہے وہ ان سب چیزوں کو بڑائی مل رہی ہے. جس مہینے میں اتری وہ رمضان المبارک کا مہینہ ہے. دیکھیں اب آپ اس اندازہ کیجئے کہ یہ جس انسان کے قلب میں آ جائے گی کیا اس کو خیر نہ ملے گی. تو بہت سخت محرومی ہے جو اس کتاب سے دور رہ جاتا ہے. اگر کوئی اس کے لیے وقت نہیں نکالتا, اس کے لیے کوشش نہیں کرتا, وہ سب سے بڑا محروم ہے. کیا یہ سچ نہیں ہے کہ ہم سب کام کرتے ہیں جن کو ہم ضروری سمجھتے ہیں, بچے کی دیکھ بھال سے لے کے گھر کے سارے کام سے لے کے نیند اپنی پوری کرنے سے لے کے مہمانوں کی مہمان نوازی کرنے سے لے کے اچھی اچھی ڈشز کی ریسیپی سیکھنے سے لے کر پکانے سے لے کر کھانے سے لے کر اپنی جابز اور اپنے بزنس پہ جی جان سے محنت کرنے سے لے کر صبح دفتر کے جانے کے لیے نیند بھی قربان ہو رہی ہے, دوست احباب سے ملاقاتیں بھی ہو رہی ہیں, سیر و تفریح کے پروگرام بھی بن رہے ہیں, ویکیشنوں پہ بھی جا رہے ہیں. یعنی ہر وہ کام جس کو ہم سمجھتے ہیں کہ یہ کام اہم ہے اس کے لیے ہم محنت کر رہے ہیں, اس کے لیے ہم جدوجہد, چاہے وہ ویکیشن پہ ہی جانا کیوں, اس کے لیے بھی ہم سپینڈ کر رہے ہیں, کچھ نہ کچھ سپینڈ کر رہے ہیں. ہر ایک بندہ کہیں نہ کہیں کسی نہ کسی میدان میں محنت کر رہا ہے, چاہے وہ گھر کا ہے, چاہے وہ نوکری کا ہے, چاہے وہ کچھ بھی کسی قسم کا بھی ہے, اور اپنی زندگی کو بہتر سے بہتر بنانے کی کوشش کر رہا. لیکن کیا بات ہے کہ اس قرآن کے لیے وہ محنت نہیں لگ رہی, جبکہ اللہ تعالیٰ نے خود فرما دیا کہ اس سے تمہیں خیر ملے گی اور اس میں خیر کثیر ہے. اس کے باوجود اگر ہم اس کے لیے اپنا وقت نہیں نکالتے تو اس کا مطلب ہے کہ ہم قرآن کریم کو اہمیت نہیں دیتے, ہمارے لیے اور چیزیں پرائیورٹی ہیں. کوئی اس کو آزما کے تو دیکھے کہ کتنی بڑی برکت آ جاتی ہے آپ کی زندگی میں جب آپ قرآن کریم کے ساتھ جڑتے ہیں, جب آپ اس کے لیے وقت نکالنے لگتے ہیں. اللہ تعالیٰ نے سورہ کہف میں فرمایا ہے, جو سورہ کہف ہم ہر جمعے کو پڑھتے ہیں اس میں دیکھیں اللہ تعالیٰ فرماتے ہیں, میں تمہیں بتاؤں سب سے زیادہ نقصان اٹھانے والے کون لوگ ہیں, وہ لوگ جن کی ساری محنت دنیا کی زندگی کو بنانے میں کھو گئی اور وہ سمجھتے ہیں کہ وہ بڑے اچھے کام کر رہے ہیں. تو یہ کیوں ایسا ہے کہ لاپرواہی اور کوتاہی قرآن میں ہی ہو رہی ہے, کیوں یہیں پہ ہو رہی ہے؟ اللہ تعالیٰ سورہ نوح میں فرماتے ہیں نا, مالکم, کیا ہو گیا تمہیں, لا ترجون للہ وقارا, تم اللہ کو کوئی اہمیت نہیں دیتے ہو. ایسا نہ ہو کہ قیامت کے دن یہ کہنا پڑے, یا حسرتی, ہائے افسوس ہے مجھ پہ, میں نے اللہ کے معاملے میں بڑی کوتاہی کر دی. ہونا تو یہ چاہیے تھا کہ ہر چیز, ہر خواہش اور ہر کام پر اس کتاب کو فوقیت دی جائے, اس کو ترجیح دی جائے, اس میں غور و فکر کرنا, اس کو صبح شام پڑھنا, اس کے حکموں پہ عمل کرنا, اس کے اندر تدبر کرنا, اس کے لیے محنت کی جائے. مگر اسی میں سب سے زیادہ کوتاہی ہے. بہت جلد اس کے بارے میں سوال کیا جائے گا. یہ ایسے ہی نہیں دے دی گئی کہ چلو آپ کی آپشن ہے, آپ پڑھیں نہ ہی پڑھیں, سوچیں نہیں سوچیں, اس کے بارے میں سوال ہوگا. اللہ تعالیٰ نے اس مبارک کتاب کو فالتو ایسے ہی نہیں اتارا ہوا, فرمایا لیدبروا آیاتہ, تاکہ تدبر کرو اس کی آیات میں. تدبر کیا ہوتا ہے؟ دبر ہوتا ہے نا پیچھے, یعنی پیچھے پیچھے جانا, यानी सिर्फ लफ्जी तौर पे नहीं पढ़ना, इसकी डेप्थ के अंदर जाना, इसको बारीकियों में जाना। ओ अली यतदक्कर उलुल अलबाब, और ताकि नसीहत पकड़े। तदक्कर क्या होता है? खैरख्वाही, नसीहत। इससे नसीहत पकड़े कौन? जो अकल वाले हैं। हमारे नजदीक तो अकल वाले वो हैं जो कमाने के लिए जो जॉब्स करते हैं, जो जो बहुत आला डिग्रीज ले लेते हैं, जिनकी बड़ी यूनिवर्सिटीज के अंदर दाखले हो जाते हैं, हम कहते हैं ये बड़ा अकलमंद है। या स्मार्ट किसको कहते हैं? जिसको दुनिया के मामलात में बड़ी यानी बड़ा फास्ट होता है। अल्लाह ताला के नजदीक अकलमंद वो है जो इसमें तजक्कुर करता है, जो इससे नसीहत पकड़ता है। अब कितने हैं जो अकलमंद हैं फिर ये बताएं? आप अंदाजा कीजिए कि हज़रत खालिद बिन वलीद कितने बड़े सहाबी हैं, कितने बड़े मुजाहिद इस्लाम हैं, सारी जिंदगी उनकी जिहाद में गुजरी। तो जब फिर कुरान करीम की तिलावत से फारिग होते थे ना, तो ज़ारो कतार रोते थे, फरमाते थे कि जिहाद की मसरूफियत ने मुझे कुरान को याद करने और इसमें तदब्बुर करने से रोके रखा। हालांकि क्या करते थे वो? कोई और काम नहीं कर रहे थे, वो भी अल्लाह के रास्ते में ही निकले हुए थे। कितना मतलब फजीलत वाला काम कर रहे थे वो, इसके बावजूद वो कहते हैं कि देखें इस चीज ने मुझे कुरान को में तदब्बुर करने से रोके रखा। क्या आपके पास भी ऐसा कोई उजर है कि मुझे जी फलां चीज ने, मुझे नमाज ने तदब्बुर करने से रोके रखा, या मुझे और कोई ऐसा अल्लाह के रास्ते में काम करने ने तदब्बुर से रोके रखा? हम क्या कहेंगे? हमें बर्तन धोने ने तदब्बुर से रोके रखा, हमें दावतें करने ने तदब्बुर से रोके रखा, या हमें शॉपिंग करने ने रोके रखा? क्या हम उजर देंगे अल्लाह ताला के? हाँ, तो हमें ये सोचना है कि हमने इस कुरान के लिए वक्त निकालना है, चाहे हम ये क्लासें ले भी रहे हैं उसके अलावा भी। ये नहीं कि हफ्ते में एक दिन बस कुरान खोला और उस वक्त बैठ, या बस सबक सुनाना है तो जल्दी जल्दी बस अब एक दफा नजर देख लिया और बस सुना के फारे हुए, या जब टेस्ट आया तो उस वक्त खोला। नहीं, इसकी तिलावत, इसके माने मफहूम को समझना, इसको बार बार पढ़ना, जो सबक किया हुआ उसको भी बार बार पढ़े। क्या ये अजीब बात नहीं है कि फिल्मों के मुकाबले में देख लें, कोई ड्रामे हैं, कोई और आपकी चाहे सिलेबस की किताबें हैं, अखबार हैं, सब हमें याद हो जाते हैं, गाने हैं वो भी याद हैं। जहां पे कुरान की बात आती है तो कहते हैं हाय इतने सारे कैसे याद करें, हाय कैसे होगा, कैसे हम इसके लिए वक्त कैसे निकालें? क्यों हम अपने आप को खैर से महरूम करते हैं? और इसमें कोई उम्र की कैद नहीं है कि इतनी उम्र वाला बस करेगा, इससे ज्यादा नहीं। नहीं, चाहे आपकी उम्र कितनी भी हो गई है, अल्लाह से मदद मांगे, कुरान के लिए वक्त निकालें, इसको जहन में बिठाने की कोशिश करें। असली खुशनसीब वो है जिसका कुरान से सबसे ज्यादा ताल्लुक है। याद रखें, बरकत तब आएगी, मुबारक ये तब बनेगा जब हम इसमें तदब्बुर करेंगे और जब इससे नसीहत पकड़ेंगे। अल्लाह ताला ने तो फरमाया ना, इन्नहा तज़किरा फमन शाअ अज़्ज़करा, ये एक नसीहत है, जो चाहे इसको कबूल कर ले। तो कुछ लोग ऐसे हैं जो इसकी बातें सुन के उनके दिल पिघल जाते हैं, कुछ पत्थर दिल ही रहते हैं। तो ये तो वो कलाम है जिसको अल्लाह ताला अगर पहाड़ों पर भी उतारता ना, तो अल्लाह ताला ने फरमाया लो अंज़लना हाज़ल कुरआन अला जबलिन लरअयतहु खाशियन मुतसद्दिअन मिन खशियतिल्लाह, अगर हम इस कुरान को किसी पहाड़ पे उतार दे तो देखते कि वो अल्लाह के खौफ से रेजा रेजा हो जाता। ये इतनी जबरदस्त चीज है, अगर इसको शेल्फों में ही सजाना होता तो फिर वो काफिर भी सजा लेते, इसको कहीं रख लेते अपने घरों में, फिर मुश्किल क्या थी। तो ना ये सिर्फ दर्स देने के लिए है, ना ये सिर्फ क्लासों के लिए, ये तदब्बुर के लिए, ये नसीहत लेने के लिए, ये अपनी जिंदगी को बदलने के लिए। और अगर इससे ये नहीं हो सका तो फिर कुछ भी कर रहे हैं, फिर कोई फायदा नहीं, अगर सिर्फ रटना ही है। तो इसके अंदर गौर व फिक्र करें, इसमें से आपको रिमाइंडर्स मिलेंगे। इसमें जितना जितना आप इसके साथ अपने ताल्लुक को बढ़ाते जाएंगे, आप देखेंगे खुश नसीबी आएगी आपके पास, सआदत का रास्ता है ये, जन्नत का रास्ता है। तो इस जन्नत के रास्ते पर खुद भी चलना है और अपने इर्द गिर्द भी देखना है कि कौन नहीं है इस रास्ते पर, उसको भी लेकर आना है। تو اللہ تعالیٰ نے فرمایا کہ یہ قرآن ایسی کتاب ہے جو بڑی مبارک ہے. ہم برکتیں چاہتے ہیں نا, تو برکتیں صرف گھروں میں قرآن خوانیاں کرانے سے نہیں ہوگا, تدبر کرنے سے ہوگا. لوگوں کو بتائیں یہ آیت کہ دیکھو تم سوچتے ہو کہ بس اتنی سی قرآن پڑھنے سے یہ بس ہو گیا, تمہارا حق ادا ہو گیا, تم نے قرآن کا کر دیا حق. نہیں, اس کا تقاضا یہ ہے, اس کی ڈیمانڈ یہ ہے, اس پہ تدبر کیا جائے اور اس کو سے نصیحت پکڑی جائے. یہ حقوق ہیں سمجھ لیں قرآن کے, اور ان کے لیے زندگی بھر چاہیے. یہ وہ نہیں ہے کہ بھئی ایک کورس کر لیا, ہمارا کورس ختم ہو گیا, بس کورس ختم ہے بند کر کے رکھ دو, کافی ہو گیا. کیا ہم روز بھولتے نہیں ہیں؟ ہم تو روز بھول جاتے ہیں, ہم تو روز اس کا سبق ہمارے ذہن سے نکل جاتا ہے. جو دوسری دفعہ پڑھ رہے ہیں یا کوئی تیسری دفعہ آپ میں سے پڑھ رہا ہے تو وہ دیکھ لے گا کہ اس میں کتنی آیتیں آتی ہیں کہ آپ کو لگتا ہے وہ جیسے کہ پہلی دفعہ ہی ہم پڑھ رہے ہیں, تو جیسے ہمیں یاد ہی نہیں تھا. تو یہ ہمیں بھولے سے سبق یاد کراتا ہے. اگر ہمیں وہ ذہن میں یاد بھی ہیں چیزیں, پھر بھی محو ہو جاتی, اور اگر محو نہیں بھی ہوئی تب بھی یہ ہمیں عمل کے لیے ابھارتا ہے, عمل کرواتا ہے ہم سے, تو یہ اس کے لیے ہمیں تیار کرتا ہے. تو کیا اس کی ضرورت ہمیں نہیں ہے؟ یہ یعنی ایسا کلام ہے اللہ تعالی کا جس میں جیسے آپ سمندر میں غوطہ لگاتے ہیں اور موتی چنتے ہیں, اس میں جتنا ڈیپ جائیں گے آپ کو موتی ملیں گے. تو کبھی بھی علم کے راستے میں سستی نہ کریں, کیونکہ کوئی مکمل نہیں ہو سکتا. آپ کتنے بھی سرٹیفکیٹ لے لیں, کوئی مکمل نہیں ہو سکتا. جب اللہ تعالیٰ نے اپنے نبی صلی اللہ علیہ وسلم کو فرما دیا وہ ربی زدنی علما, اے نبی آپ کہہ دیجئے اللہ میرے علم میں اضافہ فرما. کسی اور چیز میں اللہ تعالیٰ نے فرمایا کہ اے نبی آپ دعا کریں میری دولت میں اضافہ فرما, میری جسمانی قوت میں اضافہ فرما, میری اور کوئی چیزیں ان کے اندر اضافہ فرما. نہیں, علم میں مجھے علم زیادہ دے. حالانکہ نبی صلی اللہ علیہ وسلم کیا علم میں کم تھے؟ آپ سے زیادہ کون بڑا عالم ہوگا؟ پھر بھی آپ کو یہ دعا بتائی گئی. تو ہمیں کیا ہم کبھی زندگی میں سوچ سکتے ہیں کہ اتنے کورس کرنے کے بعد بس اب میرے لیے کافی ہے اور ہم کتابیں بند کر کے رکھ دی جائیں؟ ہم نے ساری زندگی سیکھنا ہے. کیا ہم ساری زندگی نہیں چاہتے ہمیں اس کی برکتیں ملیں؟ پھر اس کے بعد اللہ تعالیٰ نے اپنے بندے سلیمان کا ذکر فرمایا. داؤد علیہ السلام کا ذکر آپ پہلے پڑھ چکے ہیں, اب دیکھتے ہیں سلیمان علیہ السلام کا ذکر. وَوَهَبْنَا لِدَاوُودَ سُلَيْمَانَ, اور عطا کیا ہم نے داؤد علیہ السلام کے لیے سلیمان کو. اور یعنی ان اللہ تعالیٰ نے داؤد علیہ السلام کو نیک بیٹا عطا فرمایا سلیمان علیہ السلام کی صورت میں, اور یہ ان کے لیے صرف ان کی بادشاہت کے وارث نہیں تھے بلکہ صرف بادشاہت کے یعنی جو پیغمبر ہوتے ہیں ان کی جو وراثت ہوتی ہے وہ ان کی اولاد میں منتقل ایسے نہیں ہوتی جیسے عام لوگوں کی ہوتی ہے, وہ وراثت نہیں چھوڑتے. اللہ تعالیٰ نے نبوت میں ان کو ان کا وارث بنایا تھا, یعنی داؤد علیہ السلام کے بعد سلیمان علیہ السلام ان کے وارث بنے. نعم العبد, کتنا اچھا بندہ تھا وہ, سبحان اللہ کیا بات ہے اس انسان کی جس کی تعریف اللہ رب العالمین خود فرمائے. تعریفیں تو بہت لوگ کرتے ہیں, کوئی خوش آمدی ہوتے ہیں, کوئی ویسے ہی کوئی کام بنانے کے لیے اپنی تعریفیں کرتے ہیں, کوئی جھوٹی کوئی سچی, لیکن اللہ تعالیٰ جس کی تعریف فرما دینا وہ کتنا خوش نصیب ہے. اللہ تعالیٰ فرما دے میرا کتنا اچھا بندہ تھا. اور عبد یہ بہت بڑا آنر ہے کہ اللہ تعالیٰ کسی کو فرما دے میرا بندہ, یہ بندہ تھا میرا, یہ تعریف ہے کسی کی. تو یعنی وہ بندگی میں بھی بہترین مثال تھے. انہو اواب, وہ بہت زیادہ رجوع کرنے والا تھا, حالانکہ بہت بڑی بادشاہت تھی ان کو ملی بھی, اور وہ نعمتیں اللہ تعالیٰ نے ان کے اوپر کی تھیں جو نہ کبھی ان سے پہلے ایسی بادشاہت کسی کو ملی نہ کبھی ان کے بعد ملے گی قیامت تک. کیونکہ بادشاہ تو بہت سے آئے, کوئی فرعون, کوئی نمرود, کوئی قارون جیسے خزانے رکھنے والا بھی ایک آدمی تھا, لیکن ऐसी बादशाहत जो जिन्नात के ऊपर भी हो, जो परिंदों पे भी हो, जिसमें बोलियां भी समझ आती हूँ जानवरों की, जिसमें चूंटी की भी बात समझ सकते हो, परिंदों की भी बात समझ सकते हो, वो वाली बादशाहत किसी को नहीं मिली। इज उरिदा अलैहि बिल अशियल, जब पेश किए गए उस पर शाम के वक्त, कौन, असफिनातुल जियाद, ऐसे असील घोड़े जो उम्दा थे, तेज रफ्तार थे, यानी इनके पास बड़ी कुव्वत वाले बड़े जबरदस्त आला नस्ल के घोड़े थे। जो तेज रफ्तार घोड़े होते थे ना, वो उस जमाने के अंदर भी जंगों में भी इस्तेमाल होते थे, तो जाहिर है जो आला नस्ल के तेज रफ्तार होंगे वो ज्यादा यानी उसमें काम आने वाले। तो इनके सामने जैसे एक परेड होती है, तो ये घोड़े थे 20 के करीब घोड़े, या हो सकता है जामिल बयान में तो 20 का नंबर आता है, कि ये इनके आगे यानी लाए गए, इनके आगे पेश किए गए। तो सुधाए हुए घोड़े हैं, उम्दा घोड़े हैं, तेज रफ्तार घोड़े हैं। फकाला, तो उसने कहा, इन्नी, बेशक मैंने, अहबबतु, मैंने तरजीह दी है, हुब्बल खैर, माल की मोहब्बत को, अन, अन जो है ना यहाँ पे, अन ली के मानों में आप देखें, यहाँ पे अन जो है वो ली का माना दे रहा है, समझ जाओगे। तो अब ली का माना हम लें तो क्या होगा, माना लिए, इसलिए के ज़िक्री रब्बी, मेरे रब की याद आए मुझे, यानी मुझे अपने रब की याद के लिए मैंने इस माल की मोहब्बत को तरजीह दिया। आप अच्छा थोड़ी देर के लिए इमेजिन करें कि घोड़े मतलब ऐसे ही है जैसे आज के वक्त के अंदर मसलन किसी के पास जबरदस्त जो सबसे अच्छी लेटेस्ट मॉडल की गाड़ियां हो, जो बहुत महंगी तरीन हो, उसी तरह उस जमाने में घोड़े थे। तो एक गाड़ियों का पूरा फ्लीट हो और वो सामने से उसके जा रही हो, और वो तो उसकी हालत क्या होगी सोचे। कोई एक नई गाड़ी खरीद लेता नए मॉडल की, तो उसका गर्दन तन जाती है कि जी मेरी गाड़ी देखें, वो लोगों के सामने ऐसे तेजी से गाड़ी लेके जाता है ताकि लोग जरा मुतवज्जे हों कि भाई मेरी क्या बात है, आज मैं किस गाड़ी में, उसका दिमाग ही हवाओं में होता है उस वक्त। तो कहाँ ये कि बहुत सारी गाड़ियां हो किसी के पास, और एक से एक आला गाड़ी हो, एक से एक आला ब्रांड की हो, तो खुद ब खुद देखें उसके जहन के अंदर क्या आने लगता है कि मैं बहुत बड़ी चीज बन गया हूं। यहां पे सुलेमान अलैहिस्सलाम को देखें कि वो क्या फरमाते हैं कि ये भी, ये जो आगे इनको फिराया जा रहा है मेरे, ये मोहब्बत भी मुझे रब के जिक्र की वजह से है, कि मैं माल की मोहब्बत भी रब की याद की वजह से मैंने इख्तियार की। यानी इन घोड़ों से क्या काम लेना, ये शो ऑफ के लिए नहीं थे, ये जिहाद के लिए थे, लिए लड़ने के लिए थे ये घोड़े। तो मैंने इनको भी मैं इसलिए महबूब रखता हूँ कि मुझे इससे भी रब की याद आए कि ये अल्लाह के रास्ते में इस्तेमाल होने वाली चीज़ है। ठीक है, तो ये हमें बहुत अच्छा एक पर्सपेक्टिव मिलता है कि जिन लोगों के पास माल और दौलत बहुत होता है और वो उसको यानी वो उनका दिमाग इससे पहले कि उसकी वजह से ख़राब होना शुरू हो, उनको ये बात सोचनी चाहिए कि इसको मैं अल्लाह के रास्ते में लगाऊं, और इससे अगर मैं अल्लाह के रास्ते में लगाने की वजह से मोहब्बत करता हूँ ना, तब ये जायज़ है। वैसे अगर दुनिया की मोहब्बत की खातिर या अपनी खातिर ऐसी चीजों से मोहब्बत की जाए, तो ये इंसान को अल्लाह से गाफिल कर देती हैं, अल्लाह से दूर ले जाती हैं। तो इनको भी इस्तेमाल करना है अल्लाह के लिए ही। ठीक है, तो माल की मोहब्बत कब रब की याद बनती है, कैसे बनेगी रब की याद, वो अल्लाह की याद इससे कैसे आएगी, जब इससे दीन का काम लिया जाएगा तभी ये अल्लाह की याद दिलाएगा ना। मिसाल के तौर पे चलो एक एग्जांपल ले लेते हैं, आपके पास कोई शानदार कोठी है, घर बहुत बड़ा मकान है, बड़ा खूबसूरत है, बड़ा है, बड़ा ही आला जगह पे है। अब आपने उसको अल्लाह की खातिर वक्फ कर दिया कि यहाँ पर लोग आए कुरान पढ़ें, कुरान सीखें, यहाँ पे दिन रात क्लासें हों यहाँ पे। अब आप उसको जब देखते हैं, उसे आपको मोहब्बत किस लिए है कि देखो यहाँ पे अल्लाह का जिक्र बुलंद होता है, मुझे ये घर इसलिए अच्छा अपना लगता है कि ये, इसलिए नहीं कि ये देखो लोग देखें भाई मेरी क्या जबरदस्त मेरी कोठी है, फलां जगह पे और क्या बात है, इसलिए नहीं। अब आपके जहन में क्या आता है उस घर का सोचते ही, आपके जहन में आता है कि वो कितनी अच्छी खैर के काम में इस्तेमाल हो रहा है। ना ऐसे। तो ये यानी कहने का मकसद है कि कुछ कुछ चीजें भी इंसान की, वो चाहे यानी ऐसी चीजें क्यों ना हो जो बड़ी आला हैं, जो बहुत ज्यादा माल है, बाज लोग इसको बुरा समझते हैं, लेकिन वो भी आप अगर अल्लाह के रास्ते में लगाते हैं और वो आपको अल्लाह की याद दिलाता है तो उसमें कोई बुराई नहीं है। ठीक है, याद रखें जो माल इंसान अपनी जात के लिए रखता है ना, या बस शो ऑफ के लिए, या ये अल्लाह की मोहब्बत का जरिया नहीं बनते, फिर ये अल्लाह से दूर ले जाने का जरिया ही बनते हैं। ये कभी भी आपके लिए उस तरह से यानी जैसे अल्लाह के दीन की खातिर आपने कोई चीज़ लगाई हो जैसे वो बायसे सुकून बनती है और अल्लाह के करीब करती है, ऐसे ये चीज़ें नहीं करती। अब आप इसको किसी चीज़ में भी ले लें, चाहे सवारी है, चाहे कोई घर है, चाहे कोई जायदादें हैं, चाहे कोई पैसा है, चाहे कुछ भी है, इट सेल्फ इसका मतलब है कोई चीज बुरी नहीं होती। हम ये नहीं कह सकते हम किसी के पास माल है तो बहुत बुरी बात है, किसी के साथ अच्छा घर है तो बहुत बुरी बात है। अगर मेरे पास अच्छा घर भी है और वो कंफर्टेबल है, उसके अंदर रह के मैं कंफर्टेबली अल्लाह के दीन का काम कर रही हूँ, इससे बजाय होता कि मेरे पास तंग घर होता, छोटा होता, उसके अंदर सब एक दूसरे के ऊपर चढ़े हुए हैं कि भाई कोई जगह नहीं है मेरे पास जिक्र करने की, बैठने की, कॉन्सेंट्रेट करने की, और मैं इसलिए अल्लाह का शुक्र अदा करती हूँ, अल्लाह तूने मुझे स्पेस दी है, तूने मुझे एक जगह दी है जहाँ मैं बैठ के मैं फोकस करके तेरी इबादत कर सकूँ, ये भी देखें एक वो उसके अंदर खैर हो सकती है। लेकिन बात वही है कि चीज़ बुरी नहीं होती, ना माल इटसेल्फ बुरा है, ना मकान, ना चीज़ें। असल बात क्या होती है कि जो काम आप उससे लेते हैं, जो नीयत आपने उसके पीछे रखी हुई है, जिस तरह से आप उसको यूज़ करते हैं, जैसे आप अप्लाई कर रहे हैं उसको, वो चीज बनेगी कि क्या ये अच्छी है या बुरी है। अभी हमें ये भी नहीं हम कह सकते मुझे तो पता ही नहीं है कि पता नहीं मैंने ये दुनिया की खातिर रखी हुई है या अल्लाह की मोहब्बत मेरी इससे बढ़ रही है इसकी वजह से। नहीं, हमें पता होना चाहिए कि हमने किस वजह से हम किसी चीज को पसंद कर रहे हैं, रब की याद की वजह से या और कोई चीजों की वजह से। हत्ता तवारत बिल हिजाब, यहां तक के वो छुप गया पर्दे में। हो सकता है कि सूरज की बात है कि वो छुप गया पर्दे में, यानी सूरज गुरूब हो गया, या फिर ये भी बात हो सकती है कि घोड़े इतनी दूर चले गए कि वो नजरों से ओझल हो गए, जैसे दौड़ते दौड़ते उनके सामने से घुमाए जा रहे हैं तो दूर चले गए तो अब नजर नहीं आ रहे तो हिजाब में हो गए। रुद्दूहा अलैया, फेर लाओ उनको मुझ पे, यानी आप वापस लेकर आओ, उनको तलब किया। फतौफिका मसहम बिसूकी वल आनाक, फिर उनको पर हाथ फेरने लगे और उनको थपकी जैसे देते हैं ना, जैसे पिंडलियों पे, गर्दनों पे, घोड़ों को ये बात बड़ी अच्छी लगती है उनको जब इस तरह से उनके मालिक ऐसे प्रेज करते हैं, तो उनको प्यार करने लगे जैसे। ये भी समझ लें कि ऐसे उनके लिए एक असलहा ही थे, एक यानी अल्लाह के रास्ते में यूज होने वाली चीज थे, तो उसको प्यार कर रहे हैं, तो इसमें भी कोई हर्ज की बात नहीं है। इसलिए कि देखिए, जब आप किसी भी चीज का रुख रब की तरफ फेर देते हैं और वहां उस चीज से मोहब्बत उस वजह से करते हैं कि अल्लाह ताला के दीन का काम इससे हो रहा है, इस वजह से आपकी मोहब्बत है, तो कोई हर्ज नहीं। अच्छा, ये चीज यहां पे कुछ और तरह से भी बाज जगह आई है, इसराइली कुछ रिवायात हैं कि क्योंकि बनी इसराइल के थे ना ये पैगंबर दाऊद अलैहिस्सलाम, सुलेमान अलैहिस्सलाम, तो बाज रिवायात में ये है कि उन्होंने घोड़े वहां से उनके सामने से पेश किए गए तो वो इतने उनके अंदर महव हो गए कि सूरज गरूब हो गया और उनकी जो असर के बाद की इबादत करते थे वो नहीं हो सकी, तो उन्होंने कहा अब इनको फेर के लाओ और उन्होंने उनको ज़िबा कर दिया। फतफ़िक़ मसहम बिसूक़ वला अनाक में यह कि उन्होंने उनकी मतलब गर्दनें मार दी और उनकी पिंडलियों पर मार दिया और उनको ज़िबा कर दिया और मतलब कि इनकी वजह से मैं अपनी इबादत से रह गया। अल्लाह आलम, मगर ज्यादा बेहतर یہی تفسیر ہے جو میں نے آپ کو پہلے بتائی ہے، اور آپ کو اس سے بہت اچھی طرح پتہ چلتا ہے کہ بندہ مومن کو جب اللہ تعالیٰ نعمت دیتا ہے تو اس کو اس نعمت کو بھی کس طرح سے استعمال کرنا چاہیے. وَلَقَدْ فَتَنَّا سُلَيْمَان، اور البتہ تحقیق ہم نے آزمایا سلیمان علیہ السلام کو. آزمائش دیکھیں سب کی ہوتی ہے، جس کو اللہ نے مال دیا اس کی بھی ہوتی ہے، جس کو اللہ نے نہیں دیا وہ اس کی بھی ہوتی ہے، ہر ایک کی، ایون پیغمبروں کی بھی آزمائشیں ہوئیں، اور حتیٰ کہ ان کی آزمائشیں بہت بڑی بڑی آزمائشیں تھیں، ان کی چھوٹی آزمائشیں نہیں تھیں. وَأَلْقَيْنَا عَلَى كُرْسِيِّهِ، اور ڈال دیا ہم نے اس کی کرسی پر، جسدن ایک جسم، ثم اناب پھر اس نے رجوع کر لیا. اب کیا تھی ان کی آزمائش، واللہ عالم، ہمیں نہیں معلوم، نہ ہی کسی صحیح حدیث سے اس آیت کی تفسیر میں یہ پتہ چلتا ہے. ہاں ایک حدیث ہے، اوتھینٹک ہے، لیکن وہ حدیث اس آیت کے ساتھ کنیکٹڈ نہیں ہے. واللہ عالم وہی مراد ہے یا اس سے کوئی اور چیز مراد ہے. اور اس حدیث میں کیا ہے کہ سلیمان علیہ السلام کی 70 یا 100 بیویاں تھیں، اور انہوں نے ایک دن کہا کہ میں اپنی تمام بیویوں سے آج کی رات ملوں گا، اور پھر اللہ تعالیٰ مجھے ان سے بیٹے دے گا جن کو میں جہاد میں بھیجوں گا. ٹھیک ہے، آپ انشاءاللہ کہنا بھول گئے تھے، تو کسی بیٹی کے ہاں، سوری، کسی بیوی کے ہاں بھی کوئی اولاد نہیں ہوئی، صرف ایک بیوی کے ہوئی، وہ بھی ایسے دھڑ والا بچہ ہوا جو کہ صحیح نہیں تھا، ایک دھڑ والا، ایک ایسا بے جان سا. تو یہاں پہ ایک جسم کی بات آئی ہے، واللہ عالم یہ اسی واقعے کی طرف اشارہ ہے یا کوئی اور ہے. باہر کیف، ہمیں صرف یہ دیکھنا ہے کہ سلیمان علیہ السلام کی آزمائش ہوئی، جب آزمائش ہوئی وہ فوراً سمجھ گئے. اور بھی اسرائیلی روایات آپ کو کئی کتابوں میں، تفسیروں کی بے شمار ملیں گی، لیکن تمام اسرائیلی روایات ہیں، کوئی ایسی اوتھینٹک نہیں ہے کہ، اور کئی کئی لمبے لمبے قصے بیان کیے ہوئے، کوئی ایسے ریلیونٹ نہیں ہے جو یہاں پہ بتائے جائیں. سو مانا پھر اس نے رجوع کر لیا. دیکھنے کی بات یہ ہے کہ جو ہی وہ سمجھتے تھے، جیسے داؤد علیہ السلام نے سبحان اللہ فوراً سمجھ لیا کہ یہ جو دو آئے تھے یہ اللہ تعالیٰ نے مجھے آزمانے کے لیے بھیجے ہوئے تھے، اور میری آزمائش ہو گئی ہے اور مجھ سے ایک غلطی ہو گئی ہے، فوراً وہ سجدے میں گر پڑے. اسی طرح یہاں پہ ہم دیکھتے ہیں کہ فوراً انہوں نے رجوع کر لیا، اور انہوں نے فرمایا قال رب اغفر لی، اے میرے رب بخش دے مجھے. پیغمبروں سے کوئی گناہ نہیں ہوتے، مگر ان سے جیسے ہم لوگوں کی جو عام لوگ ہیں ان کی کوئی، جس چیز کو ہم نیکی سمجھتے ہیں، بہت بڑی چیز سمجھتے ہیں یا کچھ سمجھتے ہیں، وہ بھی ان کی ایک خطا ہو جاتی ہے، کمی ہو جاتی ہے. مثال کے طور پہ ہم ایک سوچیں کہ بھئی ہم تہجد میں اٹھ گئے تھے اور ہم نے 2 نفل پڑھ لیا، ہمارے لیے بہت بڑی بات ہے، ایک پیغمبر کی یہ شان سے نیچے بات ہے، ان کے لیے تو بہت کم ہے یہ یعنی چیز. تو اس لیے پیغمبروں کا جو مقام اور مرتبہ ہے اتنا اونچا ہے کہ ان سے اسی مطابق ایکسپیکٹیشنز ہیں، تو ان سے ذرا سی بھی کہیں کمی بھی رہ جاتی تو وہ ان کی غلطی شمار ہو جاتی ہے. سمجھ آئی بات؟ جو کہ ہم یہ نہ سوچیں کہ کوئی گناہ، کوئی بہت بڑی چیز ان سے ہو گئی، ایسی نہیں ہے بات. سمجھ آئی نا؟ ذرا سی کمی کہیں اللہ کی یاد میں بھی ذرا سی کوتاہی ہو جائے تو وہ بھی ان کے لیے ایک غلطی شمار ہوتی ہے، کیونکہ ہمارے لیے کوئی ایسی بات نہیں ہے. تو انہوں نے فرمایا اے میرے رب مجھے بخش دے، وہب لی ملکن لا یمبغی لاحد من بعدی، اور مجھے ایسی بادشاہت دینا کہ کسی ایک کو میرے بعد کبھی حاصل نہ ہوئی ہو. اور خاص طور پہ اشارہ تھا ان کا اپنی اولاد کی طرف، کہ میری اولاد کو وہ بادشاہت نہ ملے جو میری بادشاہت ہے، یہ نہ ہو کہ ان کو مل جائے تو وہ اس کو ضائع کر دیں، کیونکہ کوئی بھی اس قابل نہیں تھا ان کی اولاد میں. اور ویسے بھی کہ اللہ قیامت تک کسی کو ایسی بادشاہت نہ ملے. تو نبی صلی اللہ علیہ وسلم ایک دفعہ نماز پڑھ رہے تھے تو ایک جن آیا جس نے کچھ اس میں خلل ڈالنے کی کوشش کی، تو آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس جن پر قابو دے دیا تھا. تو نبی صلی اللہ علیہ وسلم نے اس کو زنجیروں سے باندھنا چاہا، اور صحابہ سے فرمایا کہ میں چاہتا تھا ایسا کرنا، لیکن پھر مجھے سلیمان علیہ السلام کی یہ دعا یاد آ گئی کہ اللہ میری جیسی بادشاہت کسی اور کو نہ دینا، تو پھر میں نے اس کو چھوڑ دیا، جانے دیا اس کو، ورنہ تم اس کو صبح کو دیکھتے یہاں پہ ستون سے بندے ہوئے. تو اس سے ہمیں پتہ چلتا ہے کہ اس کے بعد ایسی بادشاہت کسی کو نہیں ملی. انکا انت الوہاب، بے شک تو ہی بہت بخشنے والا ہے، عطا کرنے والا ہے. اور ایسی دعا مانگنے میں بھی کوئی حرج نہیں ہے، اس لیے کہ ان کی جتنی بھی بادشاہت تھی اور جتنی بھی ان کی جو بھی ان کو چیزیں ملی ہوئی تھی وہ سب اللہ کے راستے میں استعمال ہو رہی تھی.
कोई और हो सकता है कि थोड़ा माल भी पाके गाफिल हो जाए, मगर ये चूंकि अल्लाह के पैगंबर थे, उन्होंने अपनी तमाम चीजों को अल्लाह के रास्ते में ही इस्तेमाल फरमाया। फसखरना, तो मुसखर कर दिया हमने, यानी अल्लाह ताला ने कंट्रोल में दे दिया इनके, लहुर रीहा, उनके लिए हवा को, तजरीबी अमरी, जो चलती थी उसके हुक्म से, ये हम पहले पढ़ चुके हैं, रुखा अन नरमी से, हाई सुब, जहां वो पहुंचना चाहता था। हमने देखा है कि सुबह के वक्त और शाम के वक्त, सुबह में भी सफर करते थे, शाम में भी महीने महीने के सफर सुबह में थोड़ी देर में कर लेते थे, एक दिन की एक सुबह में कर लेते थे, एक दिन की एक शाम में कर लेते थे। और शयातीन, और शयातीन यानी जिन्नात जो थे, कुल्ला बना इम वास, और हर तरह के मेमार थे वो उनके लिए, और गोताखोर थे, यानी कंस्ट्रक्शन वर्क करते थे इनके लिए, हैवी वर्क कर लेते थे, जो कि आम इंसानों के लिए करना बहुत ही मुश्किल काम है, उस तरह के पत्थर ढोना और बड़ी बड़ी इमारतें बनाना, और इस तरह गोताखोर थे, नीचे से समुद्रों में जाके इनके लिए मोती चुन के लाते थे। वह आखरीना, और कुछ दूसरे थे, मुकर्रनीना फिल असफाद, जो जकड़े हुए थे बेड़ियों में, यानी देखें इंसान जिन से बहुत कम ताकत रखता है, जिन्नात बहुत ज्यादा ताकतवर होते हैं उसके मुकाबले में, लेकिन अल्लाह ताला ने इनको ऐसी हकूमत दी थी जिन्नों पे भी कि जो शरीर जिन थे उनको भी, यानी जिन्नों में भी, इसका मतलब है कि कुछ शयातीन जिन हैं, कुछ दूसरे जिन हैं, तो कुछ और कुछ शयातीन जिनको, जिनसे ये यानी कंस्ट्रक्शन वर्क कराते थे, कुछ से गोताखोरी कराते थे, कुछ से को तो जो ज्यादा ही शरीर थे उनको चेन्स में बांध के रखा हुआ था। हादा ताऊना, ये हमारी बख्शिश थी, ये अल्लाह ताला ने ही उनको ये सारी अता फरमाई भी थी। इसमें भी देखे पता चलता है कि किसी का भी कोई कमाल नहीं होता, अगर उसके पास कोई नेमत अल्लाह ताला की तरफ से होती है तो अपनी उसकी कोई नहीं, हालांकि यहाँ पे वो पैगंबर हैं, ने ये नहीं फरमाया कि ये उनका कोई कमाल था, अल्लाह ताला ने फरमाया ये हमारी बख्शिश थी। इससे पहले हमने दाऊद अलैहिस्सलाम के किस्से में भी ये देखा कि अल्लाह ताला ने फरमाया हमने ये दिया, हमने ये किया, हम तो जब हम इतनी बड़ी बड़ी चीजों के लिए भी ये देखते हैं कि अल्लाह ताला ही है जो बख्शने वाला है, इतने बड़े पैगंबर भी होते हुए अल्लाह ने ही उनको अता किया, तो हम जब हमारे पास छोटी छोटी चीजें भी आ जाती तो हम आपे से बाहर हो जाते हैं और सोचते हैं बस मेरी बहुत बड़ी कमाल की बात है कि मैंने ये अर्न कर लिया, ये मेरे हाथों की कमाई, आखिर मैंने इतनी मेहनत किया तो मुझे मिली है, आखिर मैं ये करती हूँ तो मुझे इतनी विजडम मिली, और मैं बस हमेशा से बड़ी शार्प थी, मैं हमेशा से बड़ी अक्लमंद थी, मैंने इतनी मेहनत की, मैंने यहाँ इन्वेस्टमेंट की, मैंने ये किया, मैं तो जहां हाथ डालती हूँ वहां पे ऐसे नहीं, ये हमारा कोई भी कमाल नहीं होता किसी चीज में भी, ना तो कोई इल्म में, ना तो कोई माल जो आपको मिला हुआ है, ना तो कोई और नेमतें जो आपको मिली हुई, किसी में भी इंसान की अपनी कोई कमाल की बात नहीं होती, ये अल्लाह ताला की सिर्फ और सिर्फ अल्लाह ताला की एक अता होती है इंसान के ऊपर कि अल्लाह उसको अता करके फिर आजमाना चाहता है। इसीलिए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मोमिन का मामला बड़ा ही अजीब है और उसके हर मामले में ही खैर है, कैसे, और ये सादत सिर्फ मोमिन को हासिल है, मोमिन के अलावा किसी को नहीं ये सादत हासिल कि उसका हर मामला ही खैर हो जाए, कैसे उसका हर मामला खैर हो सकता है, हम तो नहीं सोचते कि हर मामला ही में खैर है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मोमिन जो है ना उसके हर मामले में ही खैर है, कैसे कि जब मुसीबत उसको पहुंचती है तो वो भी उसके लिए खैर है कि उसमें सब्र करता है तो खैर बन गई, जब नेमत उसको मिलती है तो वो भी उसके लिए खैर है कि उसमें शुक्र अदा करता है तो खैर बन गई। ये एक मामला काफिर के लिए नहीं है, इसलिए कि काफिर पे जब मुसीबत होती है तो जजा फजा करता है, चीखों पुकार करता है, बहुत मायूस हो जाता है, और जब नेमत मिलती है तो आपे से बाहर हो जाता है, नाफरमानी पे तुल जाता है, बिल्कुल ही हदें क्रॉस करना शुरू कर देता है। अब हम इसमें देखें कि हमारा मामला मोमिन के करीब है या काफिर के करीब तर है, किस में करीब तर है, मोमिन के लिए तो फरमाया कोई हाल भी बुरा नहीं है, चाहे मुसीबत का हाल हो चाहे खुशी का हाल हो, वो तो दोनों में ही अच्छा ही रह जाता है, फायदे में ही है, उसके लिए दोनों में ही खैर है। अल्लाह अकबर, हम तो ये नहीं समझते, कहीं हमारा मामला ऐसा तो नहीं है कि जब मुसीबत आती है तो फिर चीखो पुकार, और जब नेमत मिलती है तो फिर तो याद ही नहीं रहता कि कौन कि किसी वक्त क्या ہمارے پر کوئی مصیبت بھی تھی یا کیا ہوا یا کیا نہیں, کچھ نہیں. غافل, اگر یہ معاملہ ہے تو یہ تو کافر کا معاملہ. ہدا تاؤ نہ, یہ ہماری بخشش تھی. فم نون, پاس احسان کر. او امسک, یا روک لے. بغیر حساب, بغیر حساب کے. یعنی یہاں مطلب کیا ہے, یعنی سلیمان علیہ السلام کو اللہ تعالیٰ نے یہ اتنی بڑی یعنی ایک پریولیج دی ہوئی تھی, اختیار دیا تھا, آپ چاہیں تو اس کو خرچ کریں جو آپ کو دیا گیا, چاہیں تو روک رکھیں, آپ سے کوئی حساب نہیں لیا جائے گا. جیسے چاہیں آپ دولت کو استعمال کریں, جیسے چاہیں جو آپ کو نعمتیں دی ہیں ویسے استعمال کریں. آپ کو پورا اختیار اللہ نے دے رکھا ہے. اور اس قسم کا اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو بھی دیا تھا, جب آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے یہ چوائس دی تھی کہ آپ چاہیں تو آپ نبی بن جائیں اور بادشاہ بن جائیں, اور چاہیں تو آپ رسول بن جائیں اور مسکین رہیں. تو اس وقت آپ صلی اللہ علیہ وسلم نے یہ چوائس لی تھی کہ میں رسول اور مسکین بننا ریفر کرتا ہوں. جبرائیل علیہ السلام سے مشورے کے بعد آپ نے یہ قبول کیا تھا, اور آپ صلی اللہ علیہ وسلم کو یہ بھی چوائس دیکھتی تھی کہ اگر آپ نبی بادشاہ بنیں گے تو جیسے چاہیں اور جس کو چاہیں دیں, نہ دیں, اس کا کوئی حساب اللہ کے ہاں نہیں دیا لیا جائے گا آپ سے. یہ بھی آپ صلی اللہ علیہ وسلم کو چوائس دی گئی تھی. اور اللہ تعالیٰ نے فرمایا وَإِنَّ لَهُ عِنْدَنَا لَزُلْفَ وَحُسْنَ مَعَابَ, ان کا ہمارے ہاں بڑا قرب خاص تھا اور بڑا بہترین ٹھکانہ, یعنی بڑے مرتبے والے تھے, بڑے قرب والے تھے اللہ کے ہاں. اب یہ دیکھ لیں کہ ان کے پاس جتنا مال تھا اور جتنی بڑی بادشاہت تھی, اس نے بھی ان کو اللہ سے دور نہیں کیا, بلکہ اللہ تعالیٰ نے فرمایا بڑے قرب والے تھے. ہمارے ہاں تو جس کے پاس جتنی دولت زیادہ ہوتی جاتی ہے اتنا کیا ہوتا ہے, اللہ سے قریب ہوتا ہے کہ دور ہوتا جاتا ہے؟ دور ہوتا جاتا ہے. اب میں آپ کو یہ اپنے پرسنل ایکسپیرینس سے بتاتی ہوں کہ جب میں کہیں درس وغیرہ دینے جاتی ہوں تو میں نے نوٹ کیا یہ بات, اللہ ماشاء اللہ کہیں اپوزٹ بھی لوگ ہوتے ہیں, لیکن ایک عمومی آپ کو بات بتاتی ہوں کہ جب لوگ بہت دولت مند ہوتے ہیں, امیر کبیر لوگوں کے ہاں جا کے جب درس دیا جاتا ہے, ان کو کوئی انٹرسٹ نہیں ہوتا, اللہ ماشاء اللہ. میں سب کی نہیں بات کر رہی, میں ایک جنرل بات کر رہی ہوں کہ یعنی موسٹلی ایسا ہوتا ہے, کوئی اکا دکا کہیں ہوتا ہے کہ جو واقعی اللہ کی بات سننے میں انٹرسٹڈ ہوتا ہے. یقین کیجئے ان کے پتہ نہیں, ان کے ذہن کہیں اور ہوتے ہیں, ان کے دماغ کہیں اور ہوتے ہیں, ان کو لگتا ہے یہ فالتو چیزیں, یہ کیا, ہر چیز تو ہمارے پاس ہے. اتنی وہ شاید کھو گئے ہوتے ہیں آسائشوں میں, نعمتوں میں, کہ ان کو اللہ یاد ہی نہیں ہوتا, اور نہ ہی وہ ضرورت محسوس کرتے ہیں. یعنی ان کے لیے اللہ تعالیٰ کیا ہے, ضرورت کے تحت. ضرورت ہی نہیں ہے تو پھر اللہ کے کیا, پھر ہم اللہ اللہ کریں. ضرورت تو اس کو ہوگی جس کے پاس کوئی مسئلے ہیں, کوئی جاب کے مسئلے ہیں, کوئی بیماری ہے, کوئی پریشانی ہے, ہمیں کیا ضرورت ہے, ہمیں سب کچھ ہے ہمارے پاس. نہیں سننا چاہتے وہ, کہتے کب ختم ہو, کب یہ باتیں اوور ہوں, جسٹ بس بس چھوڑو اس کو. اور آپ خود بھی دیکھتے ہی ہوں گے, آپ اپنے ارد گرد دیکھیں تو آپ کو ایسا ہی نظر آئے گا. کوئی ہوتا ہے جو دولت مندوں میں جو اس طرف کو آتا ہے, زیادہ تر لوگ جو ہیں دوسرے اور چیزوں میں لگے ہوتے ہیں, ان کو فرصت ہی کہاں ملتی ہے اپنی آسائشوں سے نکلنے کی کہ وہ اس طرف آئیں, سوائے اللہ کے کوئی چنے ہوئے بندے ہوتے ہیں جیسے سلیمان علیہ السلام, داؤد علیہ السلام تھے, ایسے بھی ہوتے ہیں, لیکن یہ آٹے میں نمک کے برابر ہیں, بہت ہی کم ہوتے ہیں, کیونکہ اکثر دولت کا بھی نشہ ہوتا ہے, نشہ. ہاں جی, جیسے شرابوں کا نشہ ہوتا ہے نا, دولت کا بھی ایک نشہ ہوتا ہے, وہ جب سر پہ چڑھ جاتا ہے تو پھر انسان کو کچھ نظر نہیں آتا. اسی لیے مال کو فتنہ کہا گیا, کیونکہ انسان اس میں پڑ کے نا بے قابو ہو جاتا ہے, سو آپ کنٹرول نہیں کر سکتا اپنے آپ کو. کم لوگ ہیں کنٹرول میں رہتے ہیں, اسراف میں پڑ جائے گا, تبذیر میں پڑ جائے گا, اڑانا شروع ہو جائے گا, پھر اس کے اڑانے کی بھی پھر کوئی حد نہیں ہے, پھر وہ انہی چیزوں کے اندر لگ جائے گا. کہاں پھر ذہن کو اتنی فرصت ہے, کہاں پھر اتنا وقت ہے, کہاں پھر اتنی اس کے پاس ابلٹی رہ جائے گی کہ وہ کہیں اور لگائے, وہ فرصت ہی نہیں ہے. आ रहा है, अब इसको लगाना कहाँ है। वो नित नए तरीके सोचता है कि मैं बस अब किधर इसको उड़ाऊं, इसको जलाऊं किधर मैं जाके। तो फिर उनको महफिलें भी ऐसी ही मिलती हैं जो गाफिल लोगों की होती हैं, वो भी गाफिल। चलो ऐसे ही उनका हाल होता है ज्यादातर जिनके पास माल बहुत आ जाता है। लेकिन सुलेमान अलैहिस्सलाम बहुत बेस्ट एग्जांपल है उन लोगों के लिए जो कहते हैं नहीं भी दौलत के अंदर और उस पैसे के अंदर कहाँ हमें याद आता है। देखें एक अल्लाह का बंदा ऐसा भी था, इनसे ज्यादा बढ़ के किसके पास दौलत हो सकती है, किसके पास हुकूमतें हो सकती हैं। हुकूमतें भी पाके लोग पागल हो जाते, उनके उसका भी एक नशा होता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि दो भूखे भेड़िए भेड़ों के रेवड़ को उतना नुकसान नहीं पहुंचा सकते जितनी के दो चीजें पहुंचाती हैं, और वो दो चीजें दीन को मूंड देने वाली हैं, यानी शेव कर देती हैं तुम्हारे दीन को, बिल्कुल दीन का सफाया कर देती हैं। शेव जब आप कर देते हैं ना तो सफाया हो जाता है ना बालों का। अगर दो भूखे भेड़िए छोड़ दीजिए जाएं किसी बकरियों के रेवड़ पे, सोचे वो क्या हाल करेंगे। इससे भी ज्यादा खतरनाक ये दो चीजें हैं जो इंसान के दीन को बिल्कुल सफाया कर देती हैं, चाट लेती हैं। नंबर वन हुब्बे माल, नंबर टू हुब्बे जाह, पोजीशन, पावर, कुर्सी, ओहदा ये। और हुब्बे माल का तो आपको समझ है, जब इनकी हुब हो जाती है ना, या तो ऐसी हुब हो जैसी सुलेमान अलैहिस्सलाम को थी कि फरमाया हुब्बल खैरी अन दिक्री रब्बी, अल्लाह के जिक्र की खातिर है ये मेरी, ऐसे नहीं है कि मुझे कोई वैसे शो ऑफ में करना चाहता हूं या कुछ है, ये भी अल्लाह की याद के लिए है और अपने आप को रिमाइंड करा रहे हैं। ये कितने लोग होंगे जब हुब हो जाती है बस दुनिया के लिए, अपने लिए, शो ऑफ के लिए। और ये शैतान ऐसे इंसान के साथ तो लग जाता है, उसको ट्रैप करना बहुत आसान होता है। तो फिर आप देखते हैं कि कितने लोगों को अल्लाह याद रहता है। फिर दूसरी बिल्कुल ऑपोजिट आगे मिसाल आ रही है, बिल्कुल ऑपोजिट। अच्छा आप देखिएगा ये जो इतनी पैगंबरों की बातें आ रही है ना, इनमें से कहीं ना कहीं आप अपने आप को फिट जरूर कर सकते हैं। कोई मुसीबत में है, किसी के पास माल बहुत है, फुर्सत ही नहीं है कुछ और, किसी के पास बीमारी है, किसी के पास किसी और तरह की परेशानी है, किसी के पास औलाद की आजमाइश हो रही है इब्राहिम अलैहिस्सलाम, किसी के साथ बीमारी की हो रही है अय्यूब अलैहिस्सलाम, किसी के पास पैसा इतना है, कोई मसले ही नहीं है सुलेमान अलैहिस्सलाम, दाऊद अलैहिस्सलाम। हम यानी कहीं ना कहीं आप अपने आप को जरूर फिट कर सकते हैं, कहीं ना कहीं आप जरूर देख सकते हैं कि इसके बाद इन पैगंबरों की जिंदगी से हमें क्या मिलता है। सिर्फ ये कहानियां आपको जो स्टोरी टेलिंग नहीं है, यहां पे देखें वज़कुर अब्दना अय्यूबा, और याद करो हमारे बंदे अय्यूब अलैहिस्सलाम को। अब ये किस्सा अय्यूब अलैहिस्सलाम का 44 आयत तक चलेगा कि क्या क्या उनकी बात याद करें। इज नादा रब्बहु, वो जब उसने पुकारा अपने रब को, अन्नी मसानी शैतान बिनुसुब व अज़ाबी, ऐ मेरे रब मुझे शैतान ने छू लिया है, किससे, नुसुब से, नुसुब जिस्मानी तकलीफ से, व अज़ाब और माली तकलीफ से भी, यानी इन दो तरह की तकलीफें थी इनको, माली भी जिस्मानी भी। इनके बारे में आता है इतने मालदार थे ये, इनके पास हर किस्म का माल था, मुवैशी थे, गुलाम थे, जरखेज जमीन थी, खेत बागात, और औलाद भी इतनी अच्छी थी इनके पास के सब नेमती थी, लेकिन एक एक करके सारी नेमते जाती रही और इनके दिल और जुबान के सिवा इनके जिस्म का कोई उज्व सलामत नहीं रहा, यानी अपने जिस्म में भी आ गई मुसीबत। तो सिर्फ यानी जुबान सलामत थी और दिल था, जुबान से अल्लाह का जिक्र करते थे, दिल में सबर करते थे, सवाब की नियत से सुबह शाम दिन रात अल्लाह ताला का जिक्र करते रहते थे। यानी आप अंदाजा कीजिए, एक बंदा वो होता है जिसको कभी भी नहीं कुछ मिला होता तो वो एक अलग चीज होती है, एक बंदा वो होता है जिसके पास माल भी था, औलाद भी थी, माल सारा बर्बाद हो गया, औलाद सारी मर गई और जिस्म सारा लागर हो गया, सुई के नाके के बराबर भी सारे जिस्म में ऐसी जगह नहीं थी जहां पे बीमारी ना हो, सिर्फ दिल सलामत था। और फकीरी और मुफलिसी का हाल ये था कि एक वक्त का खाना भी पास नहीं था, और कहां इतनी बीवियां थी और इतने बच्चे थे, या तो मर गए یا پھر ہو سکتا ہے کوئی ڈیزیز ایسی ہو گئی، بس اللہ کی طرف سے آزمائش تھی، وہ ساری بیویاں بھی چلی گئیں یا پھر وہ بھی فوت ہو گئیں، کوئی خبر گیری کرنے والا بھی نہیں تھا کہ چلو کوئی ان کو دیکھ ہی لے سوائے ایک بیوی کے جس میں خوف خدا تھا، وہ بھی لوگوں کے گھروں کا کام کاج کر کے اپنے اور اپنے شوہر کا پیٹ پالتی تھی۔ اللہ اکبر، یعنی کتنی کتنی بڑی ایک فلپ آئی ہے زندگی کے اندر، ٹوٹل فلپ، کہ ان سے بڑھ کے اس سے پہلے کوئی مالدار نہیں تھا، ان سے زیادہ اولاد میں کسی کی کثرت نہیں، اتنی بکثرت، مطلب زندگی کی ساری آسائشیں موجود تھیں، سب ختم ہو گئیں، حتیٰ کہ یہ حال ہو گیا کہ شہر کا کوڑا کرکٹ جہاں پہ ڈمپسٹر تھا، کوڑا کرکٹ جہاں ڈالا جاتا تھا وہاں پہ آپ کو لا کے بٹھایا گیا۔ اندازہ آپ کریں ذرا، یعنی میں نہیں چاہتی کہ آپ بس ایک بس سٹوری سنا ایوب علیہ السلام کی، ہمیں تو سٹوری پتا ہے کہ بھئی کیا ہوا ان کے ساتھ، بڑے بیمار ہو گئے تھے پھر ان کو شفا، نہیں، آپ اس کو جسٹ فیل دس اور فیل کریں کہ ہماری زندگی کے اندر ذرا سی کہیں کمی بیشی ہو جاتی، کسی کی مثلا ایک ان میں سے چیز ہوتی ہے، اگر جاب نہیں رہی یا کاروبار میں نقصان ہو گیا یا اپنی صحت میں کوئی ایسی مسئلہ آ گیا یا اولاد کے ساتھ کوئی معاملہ آ گیا، تو ایک چیز ہوتی ہے نا ان کے ساتھ، ٹوٹلی ایوری تھنگ از گون، حتیٰ کہ کوئی خیریت پوچھنے والا بھی نہیں تھا، سب نے منہ پھیر لیا تھا، سب نے۔ یہ ایک اور غم ہے نا، اور بیوی بھی صبح سے چلی جاتی تھی محنت مزدوری کرنے کے لیے اور شام کو کچھ لے کر آتی تھی ان کے پاس، اور ان کی اتنی بات، اتنی ایک پیاری، مجھے اتنی سویٹ بات لگتی ہے یہ کہ دیکھیں 18 سال بیماری میں رہے تھے، تو ان کے سارے جسم سے گوشت گل گل کے گر گیا تھا، جسم پہ صرف ہڈیاں باقی رہ گئی، یعنی اتنی یعنی کمزور ہو گئے تھے۔ تو ایک دن کی بیوی نے کہا ہے ایوب آپ کی بیماری اتنی لمبی ہو گئی ہے، آپ اللہ سے دعا کریں وہ آپ کو صحت دے دے، عافیت دے دے۔ تو فرمایا میں 70 سال صحت اور عافیت کے ساتھ رہا ہوں، حق تو یہ ہے کہ آپ 70 سال میں صبر کر کے دکھاؤں، البدایا و نہایا میں، یعنی اتنے سالوں اللہ نے اگر مجھے عافیت دیے رکھی تو اتنے سال تو میں آپ صبر کر کے دکھاؤں پھر میں کچھ بات بولوں۔ اللہ اکبر۔ تو مجاہد نے بیان کیا، مفسر ہے مجاہد، انہوں نے بیان کیا کہ ان کو اتنی لمبی بیماری ہو گئی تھی، 18 ایئرز تک یہ بیمار رہے تھے، 18 ایئرز، کہاں 18 منتھ بھی کوئی بیمار ہو جائے نا، 18 منتھ بھی، تو وہ گلے شکوے شروع کر دیتا، وہ مطلب مایوس ہو جاتا ہے، اب تو کبھی ہوگا ہی نہیں، اب تو کبھی کچھ ٹھیک ہو ہی نہیں سکتا، کتنی باتیں کر دیتے ہیں ہم، اور کہاں یہ کہ 18 ایئرز۔ اور پھر ایک روایت میں آتا ہے کہ ان کے بھائیوں میں سے، اب واللہ اعلم سکے بھائی یا پھر ویسے ہی ان کے مطلب جو قوم کے لوگ تھے، ان میں سے 2 آدمیوں کے سوا سب نے ان کو چھوڑ دیا تھا، رشتے دار ہوں، ہمسائے ہوں، دوست، سب دور ہو گئے تھے ان سے، ظاہر ہے مصیبت کے دن آتے ہیں تو پھر تو اپنا سایہ بھی ساتھ چھوڑ جاتا ہے۔ تو وہ 2 جو آدمی تھے نا، وہ روز صبح اور شام ان کے پاس آتے تھے، تو ایک دن ایک نے دوسرے سے کہا، اللہ اکبر، یہ بات پڑھ کے اتنا مطلب دل کو کچھ ہوتا ہے، ایک نے دوسرے سے کہا ایوب نے کوئی ایسا بڑا گناہ ہی کیا ہوگا جو دنیا میں کسی نے نہیں کیا جو اس کی یہ حالت ہو گئی۔ دوسرے نے کہا 18 سال سے اللہ نے اس پہ رحم نہیں کیا۔ اللہ اکبر، یعنی اس کا مطلب ہے کہ اتنے بہت ہی کوئی بڑا گناہ کر دی، یعنی اب لوگ بھی یہ باتیں بنانا شروع ہو گئے۔ یا رب، اللہ اکبر، اللہ کے پیغمبر کتنی کتنی مشکلوں سے گزرے ہیں، ہم تو یعنی اس کا اندازہ بھی نہیں کر سکتے، اندازہ بھی نہیں کر سکتے۔ اور یہ بھی آتا ہے کہ شیطان نے آ کے کہا یا لوگوں کے اس میں ڈالا، دماغوں میں، ان کے دلوں میں ڈالا کہ یہ کیوں نہ اللہ کی عبادت کرے، اتنا کچھ ہے اس کے پاس تو پھر کیوں نہ اللہ کی عبادت کرے۔ پھر جب ان کا سارا مال جاتا رہا سر، تو پھر شیطان نے لوگوں کے ذہن میں ڈالا کہ یہ کیوں نہ اللہ کی عبادت کرے، جسم تو اس کا اچھا بھلا ہے نا، تو پھر کیوں نہ کرے، ہمیں بھی ایسا ہوتا تو ہم بھی کر لیتے۔ یعنی لوگ ایسی باتیں کرتے ہیں نا کہ نہیں جی ان کے پاس تو اتنا مال ہے پھر آخر کیوں نہ یہ کریں، ہمیں بھی اتنا مل جاتا تو ہم بھی کر لیتے، کون سی اتنی بڑی بات ہے، پتا تو چلے نا، اگر کچھ بھی نہ ہو تو پھر بھی کر کے دکھائیں تو پتا چلے، پھر سمجھ آئے۔ سو اللہ تعالیٰ نے پھر آزمائش کی, پہلے مال لیا, پھر یہ سارے بیوی بچے سب کچھ, فیملی بھی جاتی رہی اور تاکہ جسم کو بھی ایسا کر دیا, پھر بھی انہوں نے پروف کر کے دکھایا کہ جو ہے میں اللہ پھر بھی تیری طرف ہی رجوع کرنے والا, میں تیری ذات سے کبھی مایوس نہیں ہونے والا. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں ابن جریر میں بھی اور ابن ابی حاتم میں یہ روایت ہے کہ 18 سال تک اللہ کے یہ پیغمبر دکھ درد میں مبتلا رہے اور اپنے اور غیر سب نے چھوڑ دیا, سب نے چھوڑ دیا. اللہ اکبر. تو جب ایوب علیہ السلام نے ان کی یہ باتیں سنی تھی نا, ان دو آدمیوں نے یہ بات کی کہ اس نے ضرور کوئی نافرمانی کی ہوگی, 18 سال سے اللہ نے اس کو اس میں مبتلا کیا ہوا, تو جب یہ سنا تو اتنا سخت رنج ہوا. فرمایا میں نہیں جانتا وہ ایسا کیوں کہتے ہیں, اللہ خوب جانتا ہے میری یہ حالت تھی کہ جب دو شخصوں کو آپس میں جھگڑتے ہوئے دیکھتا تھا اور دونوں اللہ کو بیچ میں لاتے تو مجھ سے دیکھا نہیں جاتا تھا, یعنی اللہ کا نام بیچ میں لا کے قسم کھاتے تھے, میرے سے دیکھا نہیں جاتا تھا کہ اللہ کا عزیز نام اس طرح اس کے اوپر یعنی غلط طور پہ کوئی استعمال کرے, کیونکہ دو میں سے ایک تو ضرور مجرم ہوگا اور دونوں اللہ کا نام لے رہے ہیں, تو میں اپنے پاس سے دے دلا کے ان کے جھگڑے کو ختم کرتا تھا کہ اللہ کے نام کی بے ادبی نہ ہو. اللہ اکبر. تو اس وقت ان سے نہ چلا پھرا جاتا تھا نہ اٹھا بیٹھا جاتا تھا, یعنی ٹوائلٹ کے لیے بھی ان کی بیوی ان کو اٹھا کے لے کے جاتی تھی. تو ایک دفعہ وہ نہیں تھی اور آپ کو بڑی تکلیف ہوئی, تو تب دعا کی تھی, اللہ تعالیٰ نے پھر ان کی دعا قبول کر لی تھی. اور یہاں پہ پہلے یہ بتا دوں آگے چلنے سے پہلے کہ انہوں نے فرمایا اللہ مجھے شیطان نے چھو لیا. شیطان نے چھو لیا کیوں کہا, جبکہ سب آزمائشیں اللہ کی طرف سے ہی آتی ہیں. بات یہ ہے کہ یہ بھی ایک ادب کا تقاضا ہے. سبحان اللہ, جیسے میں نے آپ کو سیرت میں بتایا تھا نا کہ صحابہ یعنی نبی صلی اللہ علیہ وسلم کی کوئی ایسی بات کو کہ آپ نے کسی کو ڈانٹا تو وہ الفاظ بھی نہیں انہوں نے روایت کیے کہ یہ بھی کہیں بے ادبی نہ ہو جائے. ابراہیم علیہ السلام کو دیکھیں, وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ, جب میں بیمار ہوتا نا تو وہ مجھے شفا دیتا. یہ نہیں کہا جب اللہ مجھے بیمار کرتا ہے تو وہ مجھے شفا دیتا ہے, اللہ کی بیماری بھی تو اللہ کی طرف سے ہی ہے نا. تو موسیٰ علیہ السلام بھی جب جا رہے تھے سورہ کہف میں ہے نا, وما انسانی ہو الا شیطان, مجھے بلایا نہیں ہے مگر شیطان نے, اس نے مجھے بلا دیا. تو یہ بھی آپ دیکھیں ان کی ایک ادب تھا ان کا کہ مجھے شیطان نے چھو دیا, یعنی اللہ کی طرف نسبت نہیں کی. اور ہم نے سورہ انبیاء میں ان کی دعا پڑھی ہے, وَأَيُّوبَ اِذْ نَادَى رَبَّهُ انی مسنی ادر, مجھے اللہ مجھے تکلیف نے چھو لیا, مجھے اللہ تعالیٰ تکلیف پہنچ رہی ہے, مجھے بیماری پہنچ گئی ہے. مانتار ہو مراحمین. تو بہت ہی پیاری ہے, نہ اس میں کوئی گلہ ہے, نہ کوئی شکوہ ہے, نہ کوئی ایسی بات ہے اللہ کیوں ایسا ہوا, اللہ میرے ساتھ کیوں, اللہ میں نے ایسا کیا. دیکھیں بعض دفعہ ہمارے پر کوئی آزمائش آ جاتی ہے نا, تو بعض لوگ یہ بھی کہتے ہیں میں تو اچھی بھلی تھی, میں تو اس سے پہلے نمازیں پڑھتی ہوں, قرآن پڑھتی ہوں, میں اس سے زیادہ کیا کروں, میں کوئی ایسی غافل تو نہیں تھی, میں کوئی ایسا برا تو نہیں کچھ کر رہی تھی کہ میرے اوپر یہ کیوں آئی. چلو اس پہ آئے جس کو جو اللہ کو بھولا ہوا ہے, میں تو سب ٹھیک کر رہی تھی. پھر انسان تڑپ جاتا ہے کہ میرے اوپر کیوں آئی, تو کہ ایوب علیہ السلام نے کیا کیا تھا. بات یہ نہیں ہوتی کہ آزمائش اس لیے آ رہی ہے کہ ضروری ہے کہ آپ غافل ہی ہیں تو پھر آ رہی ہے, نہیں, اللہ تو اپنے پیارے پیغمبروں کو آزماتا ہے, ان سے تو کوئی غلطیاں نہیں ہوئی, ان نے کچھ قصور نہیں کیے ہوئے. بعض دفعہ ہم سوچتے ہیں ہائے میں نے پتہ نہیں بہت بڑا ہی کوئی گناہ کر دیا جو اتنی بڑی آزمائش آ گئی ہے, یہ بھی لوگ سوچتے ہیں, یعنی ڈفرینٹ ریئیکشن ہوتے ہیں. تو پیغمبروں نے کون سے بڑے گناہ کر دیے, تو بات تو سمجھیں کہ اللہ تعالیٰ نے آزمانا ہوتا ہے, اور اللہ تعالیٰ پیغمبروں پہ تو سب سے بڑی آزمائشیں آتی ہیں. نبی صلی اللہ علیہ وسلم نے فرمایا لوگوں میں سب سے زیادہ مصائب میں انبیاء مبتلا ہوئے ہیں, پھر صالحین, پھر جو ان کے قریب, پھر جو ان کے قریب. انسان اپنی دینداری کے اعتبار سے آزمایا جاتا ہے, اگر وہ دین میں پکا ہوتا ہے उस पे आजमाइश भी बड़ी आती, जाहिर है जो पीएचडी में होगा उसको उसके मुताबिक का टेस्ट दिया जाएगा, उसको नर्सरी का तो नहीं दे दिया जाएगा ना। और जो नर्सरी के स्टूडेंट है उनको एबीसी लिखाई जाएगी, जो मास्टर्स वाला है उसको उससे बहुत बड़ा होगा उसका, मैट्रिक वाले टेंथ ग्रेड वाले का उसके मुताबिक होगा, आप जितने ग्रेड में उसके मुताबिक आपका टेस्ट होगा ना। तो इसी तरह पैगंबर चूंकि हाईएस्ट लेवल पे है, उनका हाईएस्ट इम्तिहान है, तो इसलिए कभी ये नहीं सोचें कि पता नहीं मैंने इतना बड़ा कोई गुनाह कर दिया जिसके ऊपर ये नहीं, अल्लाह की आजमाइश अल्लाह ने प्रोमोट करना हो सकता है आपको, ये भी हो सकता है कि कोई गाफिल हो अल्लाह ताला ने उसको वापस पलटाना है, ये भी हो सकता है अल्लाह ने किसी को प्रोमोशन देनी है, इम्तिहान से आप गुजरते हैं तो प्रोमोट होते हैं ना नेक्स्ट ग्रेड में। टेंथ ग्रेड वाला इलेवंथ में कब जाता है, जब इम्तिहान से गुजरता है, और हर इम्तिहान मुश्किल होता है, कोई इम्तिहान आसान नहीं होता, और पैगंबरों के तो दर्जे बुलंद होने होते हैं, तो उनके इम्तिहान देखें कि कितने बड़े बड़े इम्तिहान हैं, और इससे अपने लिए फिर एक इंसान ये चीज को समझे कि देखें 18 साल में भी कोई कलमा शिकायत उनकी जुबान पर नहीं आया और ना ही मायूस हुए। हम 18 दिन में मायूस हो जाते हैं, यकीन करें मायूस हो जाते हैं, और कुछ सोचते कि अब बस दुनिया खत्म हो गई, दैट्स इट, नहीं, अल्लाह ताला पलटा देता है दिन। और उन्होंने देखे अपना दुख अपने रब को बयान किया, ये नहीं है कि लोगों को कहीं कह रहे हो हाय बस मेरा तो ऐसे हो गया, देखो ये होगा, नहीं, अपने रब के आगे इंसान कितना भी रोए, उसके सामने कितना भी बयान करे, वो सबर के खिलाफ नहीं है। रब को बताएं अल्लाह मेरे से ये महसूस हो रहा है, अल्लाह मेरी ये है मेरी जरूरत, अल्लाह मेरी ये परेशानी है, अल्लाह मेरा ये दुख है, उसके आगे बयान करें, उसी के आगे तो करना है, और किसके आगे करना है, और मोमिन का है और कौन बताएं। तो सुभान अल्लाह, आफरीन है, मैं कहती हूं वाकई सलाम हो इन पैगंबरों को, सलाम अल मुरसलीन वाकई, क्योंकि एक चीज जाए तो इंसान तिलमिला उठता है, या कहां ये कि बिल्कुल ही जिंदगी अपसाइड डाउन हो जाना, और वो इंसान जिसने हमेशा नेमते देखी हो उसके लिए ऐसा बर्दाश्त करना कितना मुश्किल है। और इसके अंदर देखिए जहनी भी तकलीफ है कि लोग बातें बना रहे हैं, कुछ माल भी नहीं रह गया, एक डिपेंडेंसी भी है, एक मोहताजी भी हो गई है, बीवी चपे चाहे मोहताजी हो, एक पड़े में एक ऐसी जगह पे जिस्म भी ऐसा हो गया, तो इंसान कभी बोल ही देता है कि अल्लाह ये तो ना करता मेरा, अभी तूने मेरा ये भी ले लिया, एक जिस्म ही तो मेरा था अल्लाह वो भी तूने मेरे से ले, नहीं कहीं पे भी नहीं है कोई शिकायत। कभी आपने किसी को ऐसी उसमें देखा, हमने तो जिंदगी में किसी को ऐसा नहीं देखा कि इस तरह से, कोई एक चीज किसी की जाती आती देखी है ठीक है, लेकिन ऐसा नहीं देखा, हर तरफ से आजमाएगा है, हर तरफ से। लेकिन देखें इनके ये होता है सबर, ये होता है बर्दाश्त, और देखिए जब अच्छे दिनों की जो उम्मीद और उनका इंतजार करना है ना, वो भी एक इबादत है कि आएंगे अच्छे दिन, दिन फिरेंगे, जरूर जरूर ये ओवर हो जाएगी मुसीबत जो अभी मेरे ऊपर। और खुद भी रिजली का अल्लाह ताला ने फिर दिन फेर दिए, फरमाया पे यू आप मारे अपना पैर, एक इस्माइल अलैहि सलाम ने मारा था तो जमजम निकल गया था, और देखें अय्यूब अलैहि सलाम ने मारा तो चश्मा निकल आया, आजा मुख्तसल, ये है गुसल का पानी और बारिदुन ठंडा व शराब, और पीने का पानी, इसको पिए भी इससे नहाए भी और सारी बीमारी दूर हो गई, वो बिल्कुल ऐसे हो गए जैसे कभी कोई बीमारी थी ही नहीं। सुभान अल्लाह, अल्लाह ऐसे दिनों को पलट देता है, ऐसे अल्लाह ताला कर देता है कि इंसान को फिर ये भी नहीं याद रहता था कि कभी बीमारी आई भी थी, ऐसे अल्लाह ताला शिफा दे देता है। अल्लाह ताला का फैसला नहीं था तो इतने अरसे वैसे ही पड़े रहे, अल्लाह का फैसला आ गया, उसने कौन कह दिया, तो बस फिर जमीन के अंदर से ही पानी निकला है, पानी से ही ठीक होगा, ना कोई ऑपरेशन, ना कोई दवाइयां, ना कोई कुछ। सुभान अल्लाह, इंसान अल्लाह पे ऐसा भरोसा कर ले और ऐसा उसको तवक्कुल हो अल्लाह के ऊपर, तो फिर इस तरह के मिरेकल्स होते हैं। वहबना लहू अहलहू, हमने अता कर दिए उसको उसके घर वाले, वह मिसलहू माहुम, और इनकी मिसल इनके जैसे, यानी जो घर वाले थे वो भी अल्लाह ने वापस कर दिए, यानी फिर से उनके हाँ अल्लाह ने जैसे वैसा हुसन और वैसी उनको ताकत दे दी, उनके हाँ 26 बेटे पैदा हुए, اور اس کے بعد ان کو اللہ تعالیٰ نے اور مزید زندگی دی, لمبا عرصہ یہ یعنی زندہ رہے, اور اللہ تعالیٰ نے بیویاں بھی اور دے دی. اور مثلہ ماہم یعنی جتنے پہلے تھے اور ان کی علاوہ اور ان کی مثل دے دیے, یعنی ڈبل ٹرپل کر دیے, پہلے کے مقابلے میں دگنے ہو گئے. یہ رحمت امنا, یہ اللہ کی رحمت ہے, ہماری رحمت بطور رحمت ہماری طرف سے. وذکر لأولی الالباب, اور یہ ہے نصیحت عقل والوں کے لیے. کتنی ساری نصیحتیں ہیں اس واقعے کے اندر عقل مندوں کے لیے کہ دیکھو انسان کے اوپر جب کوئی مشکل آئے, آزمائش آئے, اللہ کو تھامے رکھنا, اس کے در کو نہ چھوڑنا, اس کے در پہ جھکے رہنا. ملنا ہے تو وہیں سے ملنا ہے, آج ملے یا 18 سال بعد ملے, وہیں سے ملے گا. اور جب اللہ دے گا تو وہ اس کی عطا کے جیسا بھی کوئی نہیں ہے. وہ دیکھا اللہ تعالیٰ نے سب کچھ ہی لوٹا دیا, مال و دولت بھی آ گیا. وہ غسل کر رہے تھے ایک دن تو اوپر سے سونے کی ٹڈیاں برسنے شروع ہو گئے, ان کو فوراً جمع کرنے شروع ہو گئے. یعنی اتنا اللہ تعالیٰ نے مال ان کو عطا فرما دیا پھر سے. تو یہ ایک آزمائش تھی, بس اللہ نے دیکھنا تھا. اللہ آزماتا ہے, ٹیسٹ کرتا ہے, چیک کرتا ہے کتنے ہو, کوئی کسی قابل بھی ہو کہ نہیں. اللہ تعالیٰ آزما کے دیکھتا ہے. اور آزمائشیں پیغمبروں پہ بھی آئیں, تو ہمارے جیسے لوگ کیا کوئی شکایت کر سکتے ہیں؟ تو اللہ تعالیٰ ان کو لوٹا کے دے سکتا ہے نعمتیں پھر واپس, تو کسی کو بھی دے سکتا ہے. کسی کے لیے بھی اللہ تعالیٰ جو چاہے کرے. تو ہر ایک مصیبت زدہ کے لیے نا اس میں تسلی ہے. رات کتنی بھی گہری ہو جائے دن ضرور نکلتا ہے. ایسے کبھی نہیں ہوتا کہ رات ہی رات رہے, لیکن رات بعض دفعہ اتنی گہری ہو جاتی ہے کہ ایسے لگتا ہے کبھی کوئی روشنی کی کرن یہاں پہ آ نہیں سکتی. ایسے لگتا ہے یہ کیسے ہو سکتا ہے کہ کوئی روشنی ہو. جب بہت اندھیرا ہو جاتا ہے نا پھر انسان پہ مایوسی طاری ہونے لگتی. اس وقت مایوس نہیں ہونا, اللہ نکالے گا دن. اور جب دن نکل آئے گا تو پتہ بھی نہیں, یاد بھی نہیں رہے گا کبھی رات بھی ہوا کرتی تھی. تو ہر ایک انسان کی زندگی میں کچھ نہ کچھ, کبھی نہ کبھی ایسے حالات ضرور آتے ہیں. اس سے ہمیں یہ بھی پتہ چلتا ہے کہ حالات ایک جیسے نہیں رہتے. اگر آج آپ کے پاس کوئی مسئلہ نہیں ہے, کوئی ہر چیز بڑی اچھی چل رہی, تو یہ نہ سمجھے ہمیشہ ایسے رہتا ہے. ڈرتے رہے, ہمیشہ جھکے رہے اللہ کے آگے, کسی دن بھی ٹیسٹ آ سکتا ہے. یہ بھی ٹیسٹ ہے لیکن دوسری طرح کا بھی ٹیسٹ آ جائے گا. ایوب علیہ السلام کی زندگی میں وہ بھی ٹیسٹ تھا جب مال دیا ہوا تھا اللہ نے, یہ بھی ٹیسٹ ہے. تو یعنی دیکھیں, پہلے مال تھا, پھر کچھ نہیں, پھر اس کے بعد پھر اللہ نے ویسا کر دیا جیسے پہلے تھے. تو کبھی دن ہے تو کبھی رات ہے, پھر دن ہے پھر رات ہے. نہ دن میں رہنے والے سوچیں کہ کبھی رات نہیں آ سکتی, جی ایسے ہی تو بڑے اپنے آپ کو اوپر ہواؤں میں اڑنا شروع کر دیں. نہ یہ نہ بھولو کہ دن کے بعد بھی رات آتی ہے, اور کبھی رات میں رہنے والے نہ بھولیں کہ رات کے بعد ایک دن بھی ہوتا ہے. تو ہم سب کے لیے جھکنے کا سبق ہے, کوئی دن میں رہ رہا ہے یا کوئی رات میں رہ رہا ہے, کوئی آسائشوں اور نعمتوں میں رہ رہا ہے اور مال اور اولاد اور سب چیز اچھی چل رہی ہے, ایوری تھنگ از پرفیکٹ, کوئی اس میں رہ رہا ہے یا پھر کوئی بہت ابتلا میں ہے اس وقت. سب کے لیے. اور دیکھیں زندگی کے اندر جیسے کہ میں دیکھتی ہوں بہت زیادہ, جو میں نے آبزرو کیا کہ تین زیادہ مسئلے آتے ہیں, یا تو بیماری ہوتی ہے, یا اولاد کی پریشانی کوئی آتی ہے, یا ہسبینڈ کی طرف سے کوئی ہوتی ہے. زیادہ لوگوں کے 90% لوگ جو اپنے مسائل لے کر آتے ہیں. تو ان ساروں کے لیے دیکھیں ان پیغمبروں کی زندگیوں میں کوئی نہ کوئی سبق ہے. اگر انسان دیکھے تو وہ جیسے ایک لائن میں کھڑا ہوا ہے نا, وہ بیچ میں ہے, اس سے کچھ لوگ آگے ہیں اور کچھ لوگ اس سے پیچھے ہیں. آگے وہ لوگ ہیں جو اس سے بہتر ہیں, پیچھے وہ لوگ ہیں جو اس سے بھی زیادہ بدتر حالات میں ہیں. تو اس کو یہ سوچنا ہے کہ کوئی لوگ اچھا ٹھیک ہے مجھ سے آگے نکل گئے, لیکن کچھ لوگ ایسے بھی تو ہیں جو مجھ سے بھی پیچھے ہیں, مجھ سے بھی زیادہ ورس سچویشن میں, کیا میں ان کو نہیں دیکھتی؟ ہمیشہ انسان مڈل میں ہوتا ہے, کبھی ایسے نہیں ہوتا کہ وہ ہمیشہ سب سے پیچھے ہی ہوتا. نہیں, اس سے پیچھے کئی لوگ ہوتے ہیں, ہمیں نظر ہی نہیں آتے. وہ ان سے حوصلہ لے, دنیا کے معاملے میں اپنے سے نیچے کی طرف دیکھو. तो अय्यूब अलैहिस्सलाम की जबरदस्त स्टोरी है, बहुत खूबसूरत स्टोरी है और बहुत ज्यादा होप दिलाने वाली स्टोरी है, बहुत ज्यादा उम्मीद है इसके अंदर। कहीं कहीं माल का किसी को मसला है, किसी को औलाद का मसला है, किसी को यानी और उसके रिश्तेदार उसको छोड़ के चले गए और उन्होंने बेवफाइयां की हैं, और या उन्होंने अच्छे हालात में बड़े साथ साथ थे, आज उनकी तरफ से अजियतें सुनने को मिल रही हैं, कोई सबके लिए इसमें सबक है। फिर देखे उन्होंने उनकी बीवी से कोई गलती हो गई थी, तो जैसे बीमारी में इंसान कई दफा चिड़चिड़ा भी हो जाता है, कोई ऐसी भी बात कर देता है, तो बहुत सारे वाकयात इसराइली रिवायत में आते हैं, उनकी बीवी से ऐसे हो गया था, ये हो गया था, बाहर कैफ उसमें नहीं हमने जाना, लेकिन हम ये देखते हैं कि उनकी बीवी से कुछ कसूर हो गया, जिस पे उन्होंने आगे से कह दिया कि मैं कसम खा के कहता हूँ मैं जब ठीक हो जाऊंगा ना मैं तुम्हें 100 कोड़े लगाऊंगा। अब जब ठीक हो गए तो अब सोचा कि ये तो मेरी इतनी अच्छी बीवी है, इसी ने तो वफादारी की, ये मेरे लिए इतनी खिदमत करती रही है, मैं कैसे इसको अब कोड़े लगाऊं। तो अब अल्लाह ताला ने उनके लिए एक सलूशन निकाला कि तुम ऐसा कर लो ताकि तुम्हारी कसम भी पूरी हो जाए और ज्यादती भी ना उसके साथ हो। क्योंकि देखिये गुस्से में कई भी बात थी लेकिन कसम तो खा ली थी ना, तो वह खुद भी अदका दे कसम, ले लो अपने हाथ में तिनकों का मुठ्ठा, फद्रिब फिर मारो ही साथ इसके, वला तहनस और ना अपनी कसम तोड़ो। यानी कसम दे, सोचे कितनी इंपॉर्टेंट चीज है कि अगर कोई ऐसी बात की भी कसम खा ली थी तो उसके ऊपर भी अल्लाह ताला ने एक सलूशन दे दिया। इससे पता चलता है, बाज मुफसरीन कहते हैं कि अगर कोई कसम ऐसी गलत भी खा ली हुई है उसको भी तोड़ना है, उसको तोड़ ही देना चाहिए, तो उसका भी कफारा दे दिया जाए तो अच्छी बात है। तो ये अल्लाह ताला ने उनके लिए आसानी की एक सूरत पैदा फरमा दी। अब क्या ये दूसरों के लिए भी इस तरह आसानी की सूरत है या सिर्फ अय्यूब अलैहिस्सलाम के लिए थी? बाज़ मुफस्सिरीन कहते हैं सिर्फ उनके लिए थी, बाज़ कहते हैं नहीं, अगर कोई ऐसी सिचुएशन एक्सेप्शनल आ जाए तो फिर दूसरों के लिए भी हो सकती है। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक आदमी को कोड़े लगने थे लेकिन वो इतना ज्यादा बीमार था कि अगर उसको कोड़े लगाए जाते तो फिर वो मर जाता, तो एक ऐसी सूरत निकाली गई थी। तो हालात पे डिपेंड करता है। इन्ना वजदना हु साबिरा, हमने उसको पाया बड़ा सबर करने वाला। वाकई बात तो तीन अल्फाज हैं इन्ना वजदना हु साबिरा, लेकिन इनमें कितनी गहराई है। सबर यानी सौद बारा, छोटा सा लफ्ज है, यानी यही बहुत मुश्किल हो जाता है इंसान के ऊपर, यहीं पर इंसान कमी कर जाता है, यहीं पर इंसान यानी बर्दाश्त को खत्म कर देता है, जजा फजा करने लगता है। तो सबर बड़ी मुश्किल चीज है लेकिन अल्लाह सबर करने वालों के ही साथ है। जब इंसान सबर करने लगता है तो वो समझ जाए कि अल्लाह उसके साथ हो गया है। तो उन्होंने खंदा पेशानी के साथ आजमाइश को सहा। सबर अल्लाह को बड़ा ही महबूब अमल है और इसीलिए कई लोगों को जन्नत सबर की वजह से मिलेगी। नेअमल अब्द, कितना अच्छा बंदा था, वाह अल्लाह ताला तारीफ फरमा रहे हैं कि मेरा बंदा कितना अच्छा था। इन्नहु अव्वाब, वो बहुत ज्यादा रजू करने वाला था। तो जब इंसान से कभी सबर हाथ से जाने लगे ना तो फौरन फिर से अल्लाह की तरफ रजू करना चाहिए, बार बार अल्लाह की तरफ पलटे, क्योंकि मांगना उसी से है, कहना उसी से है, जो भी कहना है उसको कहना है बस। जैसे बच्चा माँ की तरफ रुजू करता है ना बार बार, आपने देखा होगा खाना खाना है तो वो माँ की तरफ रुजू करेगा, अगर उसको कोई बच्चा मार रहा है तो माँ की तरफ रुजू करेगा, उसको चोट लग जाएगी तो माँ की तरफ रुजू करेगा, अगर उसको कोई परेशानी है तो माँ की तरफ रुजू करेगा। उसने रुजू करना है तो माँ की तरफ ही करना, भाग भाग के उसने माँ के पास ही आना, उसको और कोई जगह मिलती नहीं, उसको कोई और नजर ही नहीं आता। इस तरह इंसान बन जाए कि कुछ भी मामला हो, गम हो, मसला हो, परेशानी हो, बार बार वो अपने अल्लाह की तरफ आए, वो बार बार उसी की तरफ पलटे, उसके आंसू बहें तो अल्लाह के सामने बहें, उसकी रातों में जाग के कोई शिकवा करना है तो वो भी अल्लाह के सामने ही करना है, अल्लाह के सामने ही रखना है, कोई अपना दर्द बयान करना है तो अल्लाह ही को करे। शिकवे से मतलब ये नहीं कि अल्लाह को कोई इल्जाम देना, बल्कि अपने दिल का जो वो ये दूसरों के जो उसको दूसरों से तकलीफ पहुंची उसका शिकवा करना है, वो भी अल्लाह के सामने ही रखे। अल्लाह अकबर, ये प्यारे प्यारे अल्लाह के बंदे हैं, प्यारे प्यारे, वाह भाई अल्लाह ताला उनकी ہمیں زندگیاں دکھا رہا ہے جو اللہ کو پیارے ہیں، تو جو ان کے راستے پر چلے گا وہ بھی اللہ کو پیارا ہوگا۔